फ्रिडम चौतारीको पडकास्टको अर्को श्रृङ्खलामा यहाँलाई स्वागत छ। आज हामी कुरा गर्दैछौँ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा सरकारले चलाएका विभिन्न नियमनका कुराहरू, त्यसपछि अहिलेको विषम परिस्थितिमा कसले के गरिरहेछ र कसरी अगाडि बढ्नु पर्ला एउटा चिन्ताको विषय बनेको छ। यही चिन्ताको विषयलाई हामीले छलफल गर्ने कोसिस गरेका छौँ। छलफलमा हामी सहभागी छौँ तारनाथ दाहाल, हरिविनोद अधिकारी, कमलदेव भट्टराई र नारायण घिमिरे, साथमा सहजमान श्रेष्ठ।
अनि यो चौतारीमा हावा खान आएको बेला तपाईँले कहाँ के गफ सुरु गर्नु सहजी?
यो गफ चाहिँ किन जरुरी छ जस्तो मलाई लाग्यो भने, अहिले देशमा कम्युनिस्ट पार्टीको सरकार छ, झन्झन्डै 2/3 मेजोरिटीमा यही छ सरकार, र यसपछि धेरै अर्कै खालका बहसहरू भइरहेको छ। त्यो बहस कस्तो भने, स्वतन्त्र छौँ त हामी, देशमा चाहिँ यो झन् प्रजातन्त्रले ल्याएको त्यस्तो 2/3 मेजोरिटीको गभर्मेन्टले नै झन् के गरिरहेको छ, कस्तो गरिरहेको छ भने कौतलता सबैमा छ। हामीले कस्तो अनुभव गरेका छौँ त्यो चाहिँ छलफल गरौँ न।
मैले त कस्तो अनुभव गरेका छु भने, सहजमानजी, मानिसहरू सशङ्कित भइरहेछन्। सरकार पनि सरकारको रूपमा छैन र स्वतन्त्रतालाई जोगाउन जानुभन्दा स्वतन्त्रतालाई कसरी हुन्छ रोक्नेमा सरकार गए जस्तो म चाहिँ देखिरहेको छु। र मानिसहरूमा मलाई त के लाग्न थाल्यो भने, हामी जस्तो मान्छेले पनि लेख्दै जान्छौँ, यो कुरा लेख्यो भने विप्लवले थाहा पाउने हो कि, प्रचण्डजीका मान्छेले थाहा पाउने हुन् कि, लेखिहालिन्छ, सार्वजनिक भइहाल्छ, भोलि गरेर मैका घरमा फोन पाउने हो कि, मार्छु काट्छु भन्ने हो कि, त्यो एउटा त्रास चाहिँ जुन आछ, त्यो हामी सरकार छ त्यस कारणले मेरो यो त्रास रोकिन्छ भन्ने खालको वातावरण चाहिँ अहिले म एउटा लेखिरहने मान्छेलाई र यो प्रजातन्त्रको पक्षमा लेख्ने मान्छेलाई चाहिँ गाह्रो के भने, सरकार अन्योलमा भएको जस्तो लाग्यो क्या। प्रजातन्त्रको पक्षमा हो कि प्रजातन्त्रको विपक्षमा हो कि, कहिलेकाहीँ सुनिन्छ प्रजातन्त्रको पक्षमा। अहिले भर्खर म एउटा पढ्दै थिएँ, के भने आज भने, जब ज मानेन भने, जनताको बहुदलीय जनवाद मानेन भने, या त्यो सिद्धियो, या त्यो समाप्त भयो, या त त्यो खत्तम भयो। हामी चाहिँ प्रजातन्त्र आवधिक निर्वाचनै मान्छौँ पनि भनेको छ।
अहिले भर्खरै एउटा सूचना आयो के भन्दाखेरि, एकजना व्यक्ति चाहिँ पत्रकार हो कि होइन, उहाँलाई चाहिँ विप्लवको व्यक्ति भनेर चाहिँ सरकारले समात्यो अरे।
अनि अब यो त भइरहन्छ। अब यो त कस्तो लाग्छ मलाई भने, मेरो पुरानो अनुभव के छ भने, एउटा न्यु पारेर तपाईँ हामीमध्ये पनि जो छौँ नि, कोही न कोही केही न केही सार्वजनिक पदमा पनि छौँ, सार्वजनिक रूपमा छौँ, हामीलाई कुनै पनि प्रकारले तपाईँ हामीलाई पक्रिन सक्छ, जो कहिले पनि पक्रिन सक्छ, भनेको यो बडो अन्यल क्या। प्रजातन्त्र हो कि होइन कि, प्रजातन्त्रको आवरणमा जसरी हुन्छ नियन्त्रण गर्ने, स्वतन्त्रतालाई नियन्त्रण गर्ने, वाक स्वतन्त्रतालाई नियन्त्रण गर्ने र कुनै पनि प्रकारको हिडुललाई पनि नियन्त्रण गर्ने खालको मान्छे त्यसै डराउन थालिसके, चाहे त्यो भूमिगत तर्फबाट होस्, चाहे त्यो भूमि बाहिरको सरकारबाट होस्, त्यस्तो खालको एउटा वातावरण चाहिँ मलाई त्यस्तो लाग्छ।
तारानाथ दाहालजीले चाहिँ के भन्नुहुँदो रहेछ हेर्नु न,
मलाई यही प्रसङ्गमा कुरा प्रश्न गर्छु अनि तपाईँले भन्नुभएको कुराहरूमा आफूलाई ल्याउँछु। यो जो मान्छे पक्राउ पऱ्यो, हामीले एउटा पत्रकार पक्राउ पऱ्यो भन्ने सूचना पायौँ र त्यसको बारेमा बुझ्यौँ र पुलिसले के भन्यो भन्ने खबर आयो भने, त्यो चाहिँ नेकपा उसको विप्लवको कार्यकर्ता भएकोले पक्रेको हो, पत्रकार भएर होइन भनेर आयो। मुख्य कुरा त त्यो मान्छेले बम पड्काएको थियो कि थिएन, त्यो मान्छेले बन्दुक बोकेको थियो कि थिएन, र त्यो मान्छेले कसैसँग चाहिँ जबरजस्ती चन्दा उठाएको थियो कि थिएन, अथवा गैर कानुनी काम गरेको थियो कि थिएन भन्ने कुरा पुलिसले भनेन। उसले के भन्यो, नेकपाको मान्छे भएर पक्रेको छ, के अरे विप्लवको मान्छे भएर भन्यो। यहाँ त के अरे विप्लवको मान्छे भएर पनि त मान्छे बाँच्न त पाउनुपर्छ नि त, बोल्न पाउनुपर्छ नि, लेख्न पाउनुपर्छ नि, विचार प्रवाह गर्न पाउनुपर्छ नि त, बन्दुक बोक्न पो पाउनु हुँदैन त, बम हान्न पो पाउनु हुँदैन त। यहीँनिरबाट के प्रश्न भयो त भन्दा, फरक आस्था, फरक विचार, फरक सोचले मानिसले चाहिँ क्रियाशील हुन नपाएको अवस्था त यो घटनाले देखायो नि त। यसले पनि तपाईँलाई के भने, दाइले अघि नै भन्ने जस्तो त्यो एउटा सङ्कटको शङ्काको वातावरणलाई यसले चाहिँ बल दियो। अब समग्रमा भन्दाखेरि चाहिँ के देखिन्छ त भन्दाखेरि, एउटा चाहिँ सैद्धान्तिक रूपमै एउटा कम्युनिस्टहरूको सरकार छ, त्यसकारण चाहिँ फ्रिडम अफ एक्सप्रेसन पनि खुम्चिन्छ, सङ्गठन गर्ने स्वतन्त्रता पनि नियन्त्रित हुन्छ, हिँडुल गर्ने स्वतन्त्रता पनि नियन्त्रित हुन्छ, पेसा व्यवसाय गर्ने स्वतन्त्रता पनि बढी नियन्त्रण हुन्छ भन्ने एउटा शङ्काको अवस्था त थिँदै थियो। त्यो आग्रहले पनि होला, पूर्वाग्रहले नि होला, डरले पनि होला। तर अर्को पक्ष के थियो भने, यो तपाईँले भने जस्तो प्रजातान्त्रिक प्रक्रियाद्वारा 2/3 आएको एउटा प्रजातान्त्रिक सरकार हो नि त, यो त लोकतान्त्रिक सरकार हो नि त, नाम कम्युनिस्ट पार्टी भए पनि अहिलेको सरकारलाई हामीले कम्युनिस्ट सरकार भन्नु मिल्दैन, त्यो त कम्युनिस्टहरू पावरमा पुगेको एउटा डेमोक्रेटिक सरकार हो। तर त्यो डेमोक्रेटिक सरकारले त डेमोक्रेसीलाई चाहिँ चुनौती दिँदैन भनेर सरकारले पनि भनिरहेछ। तर हामीले हेर्ने कहाँ त भन्दाखेरि, बायस भएर कम्युनिस्टको सरकार छ, कम्युनिस्टहरू पावरमा छन्, त्यस कारण यो अलोकतान्त्रिक हो भन्न मिल्दैन, उनका व्यवहारहरूलाई हामीले तुलना गर्ने हो। अब व्यवहारहरूको कुराहरूले चाहिँ अहिले झन् शङ्कालाई चाहिँ त्यो उहाँले भने जस्तो शङ्काहरूलाई पुष्टि गर्दै गयो कि चिन्ताको कुरा चाहिँ त्यहाँ हो. अब तपाईँको चाहिँ एउटा त्यो लेनिन के रे कमल त्यसको नाम लेनिन बिष्ट भन्ने भाइ थियो त्यसलाई एउटा अन्तर्राष्ट्रिय सेमिनारमा जान खोजेको एयरपोर्टमा रोकिदियो. अब एउटा नेपाली नागरिकलाई त जहाँ पनि हिँड्न जान पाउने स्वतन्त्रता छ नि त उसलाई चाहिँ हिँडुलमा रोकियो. अब तपाईँको चाहिँ कसैले फेसबुकमा कार्टुन सेयर गर्यो कुनै आलोचना भयो प्रधानमन्त्रीलाई या मन्त्रीको बारेमा चाहिँ कुनै अलिकति आलोचना भयो उसलाई चाहिँ विद्युतीय कारोबार ऐन लगाएर चाहिँ मुद्दा लगाइदिएर कारवाही गर्ने कुराहरू भयो पुलिस लगाएर पक्रिन थालियो. तपाईँको चाहिँ विज्ञापन सम्बन्धी कानुन होस् तपाईँको चाहिँ सञ्चार प्रविधि सम्बन्धी कानुन होस् मिडियाका विभिन्न रेगुलेसन गर्ने कानुन होस् त्यहाँ सबै ठाउँमा चाहिँ के गर्दैछ भने फौजदारीकरण गरिदिने अनि सरकारले जति बेला पनि जसलाई पनि थुन्न सक्ने मुद्दा लगाउन सक्ने किसिमको चाहिँ बाटो गयो.
अहिले एउटा राम्रो छलफल यहाँ सुरु भएको छ. विनोद अधिकारी दाईले जुन कुराहरू उठाउनु भएको थियो भर्खरै एउटा सूचना आएको थियो त्यो सूचनालाई चाहिँ तारनाथ दाजुले अझ प्रष्टसँग यहाँ हामीलाई व्याख्या गरिदिनु भयो. अब साँच्चीकै यो कुराहरूमा कसरी सोच्नु भएको छ कमलदेवजीले?
जस्तै मैले चाहिँ हरिविनोदजी र ताराजीले भनेको कुरालाई थप्छु के छ भने मेरो अब्जर्भेसन चाहिँ के रह्यो भन्दाखेरि कुनै न कुनै रूपमा प्रेस फ्रिडमलाई चाहिँ स्वतन्त्र छोड्ने हो भने गभर्मेन्टले आफूलाई आफ्नो काममा त्यसलाई अब्स्ट्याकल सोच्ने ढङ्गले सोच्यो. तपाईँले कम्प्लिट प्रेस फ्रिडम दिनुभयो क्याबिनेटका डिसिजन बाहिर गर्नुभयो त्यसको आलोचना भयो भने उसको फङ्सनिङ नै नहुने जस्तो डर गभर्मेन्टमा भयो. त्यसकारण उसले त्यो फ्रिडमलाई नै आफ्नो काम गर्नलाई अब्स्ट्याकल ठान्ने भएको कारणले गर्दाखेरि चाहिँ ऊ इन्टेन्सनली अब कन्ट्रोलमा गएको छ. उसले के सोच्यो भन्दाखेरि खुल्ला र पारदर्शी किसिमले अगाडि बढेँ भने म सफल हुन सक्दिनँ त्यसकारण मैले एकदमै क्लोज काम गर्नुपर्छ जनताको त्यो स्क्रुनिटी भन्छ जनताको स्क्रुनिटीमा रहनु हुँदैन जनताको निगरानीमा रह्यो भने मेरा कमी कमजोरी बाहिर आउँछन् मेरो जनमत घट्छ भनेर सरकारले नै आफू असफल हुन्छु भन्ने डरले आफ्नो वर्किङ स्टाइललाई क्लोज सिस्टममा लैजानको लागि अघि उहाँहरूले डिस्कसन गरेका ती छलफल ती जुन हाम्रा स्वतन्त्रताहरू छन् ती स्वतन्त्रतालाई एक लेभलमा नियन्त्रण गरे मात्रै म सक्सेस हुन्छु भन्ने मानसिकताले चाहिँ त्यो गएको र त्यो कन्ट्रोल गर्नेतिरै गएको देखिन्छ. जस्तै तपाईँले हेर्नुभयो भने सञ्चार मन्त्रीले के भन्नुहुन्छ भने प्रोग्राममा गएर नियन्त्रण गर्छु 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 भन्नुहुन्छ नियन्त्रण हुन्छ. जस्तै तारजीसँग हरिविन्दजीसँग कुरा हुँदा सबैजना सोसल मिडियामा एक किसिमको रेगुलेसन गर्न सकिन्छ सर्ट एन्ड युनिभर्सल प्रिन्सिपल छन् सरकारले ती प्रिन्सिपलको आधारमा सोसल मिडियामा केही कन्ट्रोल पनि गर्न सक्छ तर उहाँले त्यो भन्नुहुन्न. उहाँले के भन्नुहुन्छ भन्दाखेरि छोडिन्न कन्ट्रोल गर्छु भने त्यो धम्कीको भाषा के भयो गर्छु कहाँ चलाउन दिन्छु बन्द गर्छु चलाउनै दिन्न बन्दै गर्दिनँ भने मतलब त्यो तर्साएको जस्तो भयो. तपाईँ युनिभर्सल प्रिन्सिपलमा रहने हो भने संविधान छ कानुन छ उहाँले संविधान कानुन र अन्तर्राष्ट्रिय हाम्रा कमिटमेन्टहरूको परिधिभित्र रहेर नियमन हुन्छ भन्नुभयो भने खेल ऊ भयो तर उहाँले त्यो भन्नुहुन्न.
हो कमलजीले भनेको कुरालाई कसरी पनि जोड्न सकिन्छ भनेदेखि सरकारले त्यो भनिरहनै पर्दैन कसैले सोसल मिडियाबाट होस् या पत्रिकाबाट होस् या रेडियोबाट होस् या टेलिभिजनबाट होस् या आमसभाबाट होस् या चिया पसलमा होस् कसैलाई गाली बेजती गर्यो उसको मानहानि हुने गरी बोल्यो लेख्यो प्रचार गर्यो छाप्यो भनेदेखि त त्यसलाई स्वत मुलुकको ऐन कानुनले कारवाही गरिहाल्छ नि. निकायहरू छ पुलिस छ सरकारी वकिल छ हाम्रा ऐनहरू छन्. अब सामाजिक सद्भाव भड्किने गरी कसैले केही काम गर्यो र हिंसा फैलियो भने उसलाई त कारवाही भइ नै हाल्छ. तपाईँको राष्ट्रलाई विखण्डन गर्छु भन्यो तपाईँको राष्ट्रलाई विखण्डन गर्छु मात्र होइन त्यस्ता गतिविधि गर्न थाल्यो देशको हित विरुद्ध काम गर्यो भने कारवाही गरि नै त्यो त स्वतः हुने कुरा हो. सरकारले त्यो डङ्का पिटेर भनेर तर्साएर हिँड्नुपर्ने नै होइन नि. अब देश फुटाउँदै हिँड्छु भन्नेसँग चाहिँ आफू लुकी लुकी राति राति कुरा गर्न सकिने
जेलमा गएर
अब त्यसको बहानामा चाहिँ अरूलाई गर्ने यसले के देखियो त भन्दाखेरि एक किसिमको मनोवैज्ञानिक त्रास सिर्जना गर्ने यसलाई हामी स्वतन्त्रताको एउटा पक्षधरहरूले कसरी व्याख्या गर्ने गर्छौँ सहजी भने यसलाई हामी स्वनियन्त्रण सेल्फ सेन्सरसिप त्रास सिर्जना गरेर सेल्फ सेन्सरसिप बढाउने मान्छेलाई डर सिर्जना गर्ने र बोल्न नसक्ने वातावरण बनाउने ताकि उसले आलोचना गर्न नसकोस् खराबीको बारेमा औँला उठाउन नसकोस् र जेसुकै भए पनि सहेर बसोस् र त्यसको अर्थ के भने सरकार सञ्चालन गर्न सजिलो होस् त्यो बाटो जुन अहिले लिन खोजिएको देखिएको छ यसले नै यो आशंकाहरू बढेर गयो.
सरकारको विरोध गर्न पाइँदैन भनेर त बारम्बार सूचना तथा सञ्चार प्रविधि मन्त्रीले भनिरहनु भएको छ सरकारको विरोध किन गर्ने भनेर उहाँको बेलामा हुँ अनि ठाटो जवाब आइरह पनि भेटिन्छ. यसले त्यही देखिन्छ कि उनीहरू जसरी सरकारका मानिसहरू जसरी
कुराको तल कसरी गएछ भने म अस्ति प्रदेश नम्बर 2 एउटा कार्यक्रममा गएको थिएँ त्यहाँ प्रदेश सरकारको कानुन तथा आन्तरिक मामिला मन्त्रीले बडा राम्रो भाषण गर्नुभयो स्वतन्त्रताको पक्षमा, तर उहाँले अन्तिममा आएर के भन्नुभयो भने स्वतन्त्रताको पक्षधारहरू पत्रकारहरूलाई हामी सुरक्षा दिन्छौँ, तर उहाँहरूले सुरु पनि सकारात्मक गरिदिनु पऱ्यो, अन्त्य पनि सकारात्मक गरिदिनु पऱ्यो, पत्रकारिता सकारात्मक भयो भने हामी स्वतन्त्रता दिन्छौँ भन्नुभयो। अब पत्रकारिता भनेको त स्वतन्त्रता के अरे सकारात्मक कुरा लेख्नलाई मात्रै त होइन नि त, हो र? पत्रकारिताको एउटा मूल ध्येय नै के हो भने आलोचना गर्नलाई हो, खराबीलाई बाहिर ल्याउनु हो, नराम्रो कुरालाई बाहिर ल्याउनु हो। अब नराम्रो कुरा बाहिर नल्याउने, गैर कानुनी कुरालाई नलेख्ने, नराम्रा कुराहरूलाई बाहिर नल्याउने हो भने त पत्रकारितै चाहिएन नि।
जस्तै उहाँले भनेको म जोड्छु, पत्रकारिता जिम्मेवार हुनुपर्छ, जिम्मेवार हुनुपर्छ भन्ने त शब्दावली छ नि। त्यहाँ के हुन्छ त भन्दाखेरि विश्वको ट्रेन्ड हेर्नु भने पत्रकार रेस्पोन्सिबल हुनुपर्छ, मिडिया रेस्पोन्सिबल हुनुपर्छ भनेर हामीले भन्ने हो र हामी रेस्पोन्सिबल हुने हो। जब सरकारले रेस्पोन्सिबल भन्छ त्यो कन्ट्रोल खोजेको हो, सपोर्ट खोजेको हो,
पत्रकारहरूको विश्वसनीयता जोगाउने दायित्व हो पत्रकारिताको, त्यसका लागि जिम्मेवार आफ्नो विश्वसनीयताका लागि सरकारसँग तर्सेर जिम्मेवार हुने होइन।
सरकारले जे गर्यो त्यही ठिक हो भन्नु मात्रै जिम्मेवारी
होइन,
सामाजिक जिम्मेवारी भनेको जे कुरा गल्ती भएको छ त्यसमा देखाइदिने हो, पोइन्ट आउट गर्ने, किन पत्रकारले त केही पनि गर्न सक्दैन, उसले त लेखेर दिने हो या बोलेर दिने हो या देखाएर
भनिन्छ नि वाच डग भने
नेपालीमा त्यसलाई भन्नु पहरेदार भनिन्छ। केही नराम्रो हुन्छ अथवा नराम्रो देखिन्छ भनेदेखि नहोस् भनेर अगाडि नै सचेत गराउने एउटा हो मिडियाको रोल हो। अहिले अलिकति आएको थियो, म थोरै त्यसमा भन्छु, विशेष गरी अघि सोसल मिडियाकोमा आएको थियो, जस्तो विश्वभरिको आधाभन्दा जनसङ्ख्या बढी सोसल मिडियामा छ अहिले, र त्यसमा पनि 2 अर्ब बढी चाहिँ फेसबुकमा छ, 3.5 अर्बभन्दा बढी इन्टरनेटमा छ, भनेको एउटा ठुलो जनसङ्ख्या चाहिँ यो सोसल नेटवर्क साइटमा छ। त्यस्तै नेपालमा पनि 1 करोड जति जनसङ्ख्या फेसबुकमा छ, त्यसै गरी 10 लाख जति जनसङ्ख्या ट्विटरमा छ। यो 10 लाख जति जनसङ्ख्या एक किसिमले भन्यो भने आलोचनात्मक चेत भएको जनसङ्ख्या हो भन्दा पनि फरक पर्दैन नेपाली केसमा, र भलै सबै कुरा सबै मान्छेले आलोचना नगर्लान्, तर के छ भने एउटा कम्पेरिटिभली
बौद्धिक
संवाद गर्छन् भनिसकेपछि त्यहाँनिर के हुन्छ, सबैको कुरा मूल विषयमा जे कुराले प्रभाव पारेको छ त्यो प्रभाव पारेको विषयमा सबैको कुरा हरेक दृष्टिकोणबाट आउँछ। जस्तो अघि यहाँ टेक्नोलोजीको कुरा आएको थियो, पोलिसीको कुरा आएको थियो, अब त्यो चाहिँ सबै क्षेत्रले कुरा उठाइरहेको छ। वास्तवमा यो मिडियाको कुरो मात्र, फ्रिडम अफ एक्सप्रेसनको भन्दा पनि टेक्नोलोजी भोलि कसरी युज हुन्छ सबै क्षेत्रले बोल्नुपर्ने हो, अथवा उनीहरूले भोइस रेज गर्नुपर्छ। जस्तो टेक्नोलोजी थुन्ने अथवा टेक्नोलोजीलाई सप्रेस गर्ने भने इट्स भेरी इम्पोसिबल। जस्तो ग्लोबल ट्रेन्ड हेर्दाखेरि किन पनि इम्पोसिबल रहेछ डिजिटल मिडियमलाई आफ्नो कन्ट्रोलमा ल्याउन भने, टेक्नोलोजी दिनै पछि चेन्ज भइरहन्छ। तपाईँले हिजोको टेक्नोलोजी त बन्द गर्नुहुन्छ, भोलिको गर्नुहुन्छ,
त्यसका लागि लाखौँ रिसर्चरले दिनौँ काम गरिरहेछन्, कति के हुन्छ नि,
लाखौँ मान्छे टेक्नोलोजी साइन्टिस्टहरू दिनै पछि काम गरिरहेको छ। अनि फेरि कस्तो छ भने ल, नेपालको टेक्नोलोजी पो गरिरहेको छैन त, अमेरिकाको क्यालिफोर्नियामा त त्यो टेक्नोलोजी आजको भोलि यहाँ आउँछ, फेरि त्यस्तो छ।
अनि त्यसले गर्दाखेरि विरुद्धमा पनि उनीहरू देखिरहेछन् लागिरहेको,
अनि यो चाहिँ जस्तो एउटा पोलिसीले ब्यान गर्ने भनेको चाहिँ इट इज भेरी डिफिकल्ट। जस्तो पाकिस्तानमै पनि एकचोटि युट्युब बन्द भएको थियो,
त्यसम्म भएन,
त्यो केही समयपछि त्यो फेरि खुलाउनु पर्यो,
अथवा त्यसले गर्न सक्दैन। चीनको उदाहरण दिन सक्नुहुन्छ,
त्यसै गरी टर्कीमा पनि भएको
छ भने यसमा डेटा त मसँग छैन, तर मेरो अनुमानमा जस्तो भनौँ न, हाम्रो 40 लाख मानिसहरू अहिले वैदेशिक रोजगारीमा अथवा अरू कारणले विद्यार्थी समेत गर्दा 50 लाखभन्दा बढी मान्छेहरू अहिले हाम्रो विभिन्न देशहरूमा छरिएका छन्। उनीहरूको परिवार त काठमाडौँमा छ, उनीहरूको परिवारसँगको मोस्टली संवाद केबाट हुन्छ भन्दाखेरि तपाईँको मेसेन्जरबाट, भाइबरबाट, वाट्सएपबाट, वाट्सएप नेपालमा कम छ। तपाईँको यो भनेको चाहिँ फेसबुकको कन्टेन्ट या ट्विटरको कन्टेन्टको कुरो होइन, भोलि यो जुन संवाद भइरहेछ, एकजना अमेरिकामा बस्ने एउटा नेपाली साइन्टिस्टले लेखिरहनु भएको एउटा आर्टिकल म पढिरहेको थिएँ, उहाँले के भन्नुभयो भनेदेखि यो सोसल साइटहरूले गर्दा अमेरिकामा बसे पनि मेरो केटाकेटीहरू र मेरो परिवारको चाहिँ नेपालका आफन्तहरूसँग, उनीहरूको चाहिँ आफ्नो एउटा भाषा एउटा संस्कृतिसँग मिल्नेहरूसँग निरन्तर अन्तर्क्रिया भइरहेको छ। यदि यो नहुने हो भनेदेखि त जो प्रवासीय नेपालीहरू, तिनीहरूको त अब नेपालसँगको सबै नाता नै तोडिन्छ, संस्कृतिसँगको नाता, भाषासँगको नाता, परिवारसँगको नाता नै आफै विच्छेद भएर जान्छ, र त्यो अहिले जुन इन्टिग्रेट गरेको छ एउटा नेपालीपन त्यो नै समाप्त हुन्छ भन्नुभयो, भनेको यी सबै सम्भावनाहरू छन् नि। जब तपाईँको एउटा मलेसियामा या साउदी अरेबियामा श्रम को बगाइरहेको एउटा मजदुरहरूले फ्रीमा चाहिँ मेसेन्जरमा आफ्नो श्रीमतीसँग आफ्नो बाबा आमासँग आफ्ना केटाकेटीसँग कुरा गरिरहेका छन्, भोलि त्यो इमो बन्द भयो, मेसेन्जर बन्द भयो, भाइबर बन्द भयो, तपाईँको चाहिँ वाट्सएप बन्द भयो भने त्यसले जुन आर्थिक भार सिर्जना हुन्छ अथवा त्यसका कारणले भइरहेको संवादले जुन सहजीकरण भएको छ ती सबै सम्भावनाहरूलाई सरकारले अलिक गम्भीरतापूर्वक सोच्नु पर्ने थियो। यस्ता कुराहरूलाई एउटा उत्तेजनात्मक हिसाबले लिएर म त शासक हुँ मेरा कुरा सबले मान्नुपर्छ भन्ने दम्भको आधारमा टेक्नोलोजीलाई प्रयोग गर्न खोजियो भने त्यसले दिएको जुन सकारात्मक योगदानहरू छ त्यो रोकिएर नेपालमा झन् ठुलो चुनौती पो आउँछ कि भन्ने पनि अहिले चिन्ता चाहिँ जस्तो सूचना प्रविधि सम्बन्धी विधेयकको दफाहरू हेर्दाखेरि त्यतातिर देखिन्छ।
हामीले यहाँ छलफल गरिरहेछौँ सरकारले अहिले गरिरहेको क्रियाकलाप र स्वतन्त्रता प्रजातन्त्रका कुराहरू। हामी पाँचैजना तारनाथ दाहाल, हरिविनोद अधिकारी, कमलदेव भट्टराई, नारायण घिमिरे र सहजमान श्रेष्ठ अहिले छलफलमा हामीले किन यो कुराहरू ल्यायौँ भन्दाखेरि हामीले प्रजातन्त्र र स्वतन्त्रताका कुरासँग कुनै पनि कुरामा चाहिँ हामी कम्प्रोमाइज गर्दैनौँ र देशमा शासन गर्ने अथवा देशमा चाहिँ राज्य सत्ता सञ्चालन गर्ने सरकार चलाउने व्यक्तिहरूले अथवा त्यो ठाउँमा पुगेका पदाधिकारीहरूले के कुराहरूमा बढी नै उत्तेजक भएर अभिव्यक्त गर्ने कुराहरूले चाहिँ मनमा चाहिँ अलिकति चिसो पस्यो, त्यही भएर हामीले यो छलफल गर्दैछौँ।
आलोचना सुन्न सक्ने क्षमता उहाँहरूमा रहनुपर्छ र आलोचनामा सत्यता भए त्यसलाई सुधार गर्नुपर्छ, गलत छ आलोचना भने त्यसलाई खण्डन गरेर त्यसको उदाहरण दिन सक्नुपर्छ, कुनै पनि सरकारको त्यही हो।
नारायणजी र तारजीले भनेको कुरामा उहाँले सोसल मिडियाको प्रयोग र त्यो प्रत्यक्ष जनताको दैनिकीसँग सम्बन्धित र कम्युनिकेसनको कुरा गर्नुभयो। मलाई के लाग्छ भने उहाँहरू दुईवटाको उसमा हेर्दाखेरि अबको एजमा कम्प्लिट ब्यान र कन्ट्रोल सम्भव छैन, यो सबै किन प्रचारबाजी गरिएको छ भने त्यो क्रिटिकल मासलाई भुत्ते बनाउने मात्र योजना हो,
जस्तो
डर सिर्जना। जस्तो धेरै ठाउँमा मैले हेर्दाखेरि चाहिँ के छ भन्दा अरू साथीभाइले नि भन्छन्, अब अघि हरिविनोद दाईले नि भन्नुभयो, अब यो बोलेर लेखेर के गर्ने, म माथि नै एट्याक हो, म माथि बोले एट्याक भने कसले जोगाउने, के गर्ने भन्ने, यो सरकारप्रतिको क्रिटिकल मासलाई भुत्ते बनाउने र आफ्नो शासन सञ्चालनलाई सहज बनाउने हो। म एउटा उदाहरण दिन्छु, यो सूचना रोक्दाखेरि सरकारलाई कति सहज हुन्छ भन्ने कुरा, जति क्याबिनेटको डिसिजनको कुरा गरौँ, आजसम्म क्याबिनेटको डिसिजनको सञ्चार मन्त्रीले एउटा प्रेस स्टेटमेन्टमा लेखेर ल्याउनुहुन्छ, तलमाथि लेटर प्याड सरकारले गरेको केही पनि छैन, उहाँले 12 बुँदा बनाउनुहुन्छ, त्यसको आधारमा काहीँ पनि मुद्दा मामिला हुँदैन। हिजो क्याबिनेटको डिसिजन हुन्थ्यो र त्यो क्याबिनेटको डिसिजन लिएर सरकारले कुनै डिसिजन गर्छ हामी अदालत जान पाउँथ्यौँ, आज क्याबिनेटको डिसिजनको आधारमा एकजना पनि अदालत जान पाउँदैन। क्याबिनेटको डिसिजन कुन आधिकारिक हो र कुन आधिकारिक होइन भन्ने नै अहिले कन्फ्युजन छ।
त्यो चाहिँ अझ तपाईँको कुरालाई पुष्टि गर्न के थियो भने क्याबिनेटको डिसिजन पहिला वेबसाइटमा राखिन्थ्यो, अहिले विगत 8 यता वेबसाइटमा प्रकाशन हुँदैनन्। वेबसाइटमा प्रकाशन नहुनुको अर्थ के भनेदेखि सञ्चार मन्त्रीले भनिरहेको क्याबिनेटको डिसिजन चाहिँ सरकारलाई अप्ठ्यारो नपर्ने डिसिजन मात्रै हो, कतिपय डिसिजनहरू चाहिँ लुकाइएको
छ,
नत्र वेबसाइटमा राखिन्थ्यो होला। यसबाट के भयो त भन्दा क्याबिनेट नागरिकलाई कतिपय कुरा ढाँटेर निर्णयहरू गर्दै अगाडि बढिरहेको छ, नागरिकलाई छलेर र ढाँटेर नदेखाएर सरकारलाई त झन् नागरिकको विश्वास नै गुम्छ नि त।
एकातिर यो हुन्छ भने अर्को उहाँले मैले थप्न खोजेको चाहिँ के भने, तपाईँले हेर्नु भने सरकार गठन भइसकेपछि क्याबिनेटको डिसिजन आउन छोडिसकेपछि सरकारको डिसिजनबारे अदालतमा अब एउटा नै मुद्दा परेको छैन, च्यालेन्ज हुनै छोड्यो, किन तपाईँसँग अफिसियल डकुमेन्ट नै छैन, सरकारले के डिसिजन गर्यो गरेन भन्नु तपाईँ अदालतमा प्रुफसहित लानै सक्नुहुन्न।
डरको कारणले हो कि
होइन, तपाईँसँग आधिकार तपाईँले भन्नुभयो नि, तपाईँले जस्तै तपाईँसँग कहाँ छ त मन्त्री परिषदले गरेको डिसिजन, पहिला त तपाईँले भनेको वेबसाइटबाट लगेर सरकारको किन प्रधानमन्त्रीको अफिसको वेबसाइट भनेर आधिकारिकै मानिन्थ्यो, अब तपाईँले कहाँ पाउनुहुन्छ त आधिकारिक र त्यसको आधारमा तपाईँ लड्नु।
अर्को एउटा मैले
न संसदमा च्यालेन्ज न अदालतमा सरकारले कम्फोर्टेबल हुने हो,
हामीले अहिले छलफल गरिरहेछौँ सरकारले जुन कार्य योजनाहरू बनाएर अगाडि बढेको छ त्यसमा चाहिँ हामीलाई अलिकति मनमा चिसो परेको छ। हाम्रो संविधानले हामीलाई दिएको अधिकार, स्वतन्त्रताको अधिकार, हामीलाई दिएको प्रजातान्त्रिक अधिकार र हामीलाई दिएका धेरै संवैधानिक अधिकारहरू चाहिँ यसले कहीँ खुम्चाउन कोसिस त गरे होइन सरकारले भन्ने हामीलाई चिन्ता भएर पाँचैजनाले चाहिँ यी कुरामा अलिकति छलफल गरिरहेछौँ।
अब हामी आज 5 जम्मा भयौँ र 5 एउटा चिन्तामा गन्थन गऱ्यौँ, तर यो चौतारीमा आएर सबैले आफ्ना विचारहरू, आफ्ना अनुभवहरू, आफ्ना गुनासोहरू प्रकट गर्नको लागि नै हामीले यो स्वतन्त्रताको चौतारी बनाएका हौँ र स्वतन्त्रताको चौतारीमा आज हाम्रो बहस स्वतन्त्रतामाथिका चुनौतीहरूमा केन्द्रित गऱ्यौँ। मलाई के लाग्छ भनेदेखि स्वतन्त्रता भनेको बोल्न पाउने, लेख्न पाउने, विचार अभिव्यक्त गर्न पाउने स्वतन्त्रता मात्र होइन, प्रेस सञ्चालन गर्ने स्वतन्त्रता मात्र होइन, फेसबुक, ट्विटर या अरू इन्टरनेटमा आधारित माध्यमहरूको सदुपयोग अथवा प्रयोग गर्न पाउने स्वतन्त्रता मात्र होइन। स्वतन्त्रताको अर्थ थुप्रै हुन्छ। हामीले सङ्घ संस्थाहरू चलाउन पाउनुपर्छ, नागरिकहरू सङ्गठित हुन पाउनुपर्छ, उनीहरूको यो एउटा उद्देश्य अनुसार उनीहरू सक्रिय हुन पाउनुपर्छ, त्यसमा रोकटोक गर्नु हुँदैन राज्यले, त्यसै गरी नागरिकले हिँडुल गर्न पाउनुपर्छ, आफ्नो पेसा व्यवसाय रोज्न पाउनुपर्छ। यो सबैको लागि चाहिँ एउटा के भन्दा निर्भीक वातावरण छ है, मेरो पछाडि राज्य छ, मलाई यो सम्पूर्ण स्वतन्त्रताहरू उपभोग गर्न राज्यले वातावरण बनाइदिन्छ, र ममाथि कसैले त्यो स्वतन्त्रता उपभोग गर्न दिएन भने राज्यले मलाई प्रोटेक्ट गर्छ, संरक्षण गर्छ भन्ने नागरिकहरूमा एउटा आत्मविश्वासको र भरोसाको अवस्था जुन अहिले भइरहेको छैन, चिन्ता चाहिँ त्यहाँ हो। किन राज्य चाहिँ मेरो दुश्मन हो भन्ने, अथवा राज्यले मलाई चाहिँ लखेट्छ, नियन्त्रण गर्छ, मेरो स्वतन्त्रतालाई राज्यले पो दमन गर्छ भन्ने जुन सन्देश अहिले गएको छ, यो चाहिँ सबैभन्दा गम्भीर कुरा जस्तो लाग्छ। यो अवस्था नरहोस्, यसको यो अवस्था हटाउनको लागि फेरि पनि तपाईँहरू जस्तै नागरिकहरूले नै चिन्तन गर्नुपर्छ, किनभने नागरिकहरूको आवाज त सरकारले नसुनी सुखै छैन जस्तो लाग्छ मलाई। के होला, नसुनिकन अगाडि बढ्न सक्छ यो सरकार?
हरिविरोध दाईले साह्रै टाउको हल्लाउनु भयो कि हो 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 भनिराख्नु भएको छ, ताराजीले जुन कुराहरू बोलिराख्नु भएको थियो अनि अहिले चाहिँ अलिक हाँस्नु पनि भयो।
होइन, मैले अहिले के भनेको कुरा ताराजीले भन्दा भन्दै कमलजीले, नारायणजीले, सहजजीले, अब सरकारले हप्तामा एक दिन सूचना दिने भन्छ, अनि बिहिबार र सोमबार क्याबिनेट बैठक बस्छ, बिहिबार अनि सोमबारको क्याबिनेटको बैठक चाहिँ बिहिबार या बिहिबार नभने अघि ताराजीले भने जस्तै बिहिबार भन्दैन, अनि एकातिर उनले सार्वजनिक नगरिकन त्यो कार्यान्वयन हुनु नहुने, तर कार्यान्वयन चाहिँ भइसकेका हुन्छ, खुरुखुरु सचिव फलानु सरुवा भएको पनि चिठी लिएर हिँडिसकेका हुन्छ, राजदूत हुने पनि चिठी लिएर गइसकेका हुन्छ, अनि गर्दा गर्दा जे जे कुरा नहुने भनेपछि मात्र लागू हुनुपर्ने हो नि त सरकारको प्रवक्ताले, तर त्यो चाहिँ चुहाइन्छ, सूचना चुहाइन्छ र त्यो संसारभरि पठाइन्छ।
आफूलाई मन लागेको कुरो त एक हप्ताको एक दिन रविन्द्र अधिकारीको घटना घट्यो, दुःखद घटना हो, तर त्यसको लगत्तै क्याबिनेट बस्यो, क्याबिनेटको सम्पूर्ण निर्णय क्याबिनेट बैठकबाट निस्कँदा निस्कँदै दियो। तपाईँको चाहिँ विप्लवलाई प्रतिबन्ध लाउने निर्णय गरियो, त्यो चाहिँ क्याबिनेट चल्दा चल्दै त्यसलाई सार्वजनिक गरियो, भने सरकारलाई आफूलाई चाहे त क्याबिनेटको निर्णय पुरेकै छैन नि।
सरकारले अघि कुराले भने जस्तै सरकारले जे निर्णय गर्छ लिखित रूपमा पनि दिएको दिँदैन, त्यो एउटा स्टेटमेन्ट बाहेक
आफूलाई चाहे
दिँदैन। ताराजीले भन्नुभयो यदि सरकारको हप्तामा एकपल्ट मात्रै हो भने त त्यसमा अडिनु पर्यो र त्यस दिनपछि मात्र लागू हुनु पर्यो नि, लागू सरकारले घोषणा गरेको
छ। यसमा त यस्तो हुन्छ,
त्यो कमलजीले अलिकति गहकिलो कुरा उठाउनु भयो, पहिला जुन एउटा परिपाटी थियो त्यो परिपाटी चाहिँ अहिले पुरै मेटिएको छ, त्यसले गर्दा हामीले कुनै पनि ठाउँमा गएर हाम्रो अधिकार प्रयोग गरेर सरकारले गरेको निर्णयहरू गलत हो र त्यो गलत निर्णयलाई चाहिँ सच्याउनुहोस् भनेर सरकारलाई कसरी घचिन्छ।
यो त कस्तो हुन्छ भने हामीलाई हेर्दाखेरि क्याबिनेटको डिसिजन जस्तो लाग्छ, तपाईँले चेक एन्ड ब्यालेन्सको प्रिन्सिपलबाट हेर्नु हो भने सरकारका प्रत्येक डिसिजनहरू जुडिसियरी र अर्को दुईवटा निकाय पार्लियामेन्टले चेक एन्ड ब्यालेन्स गर्ने हो, अनि गभर्मेन्ट नै ट्रान्सप्यारेन्ट छैन भने त्यो दुईवटा निकायले कसरी चेक एन्ड ब्यालेन्स गर्छ? सरकारले के गर्दैछ भन्ने कुरो पार्लियामेन्ट पनि थाहा हुन्छ,
सांसदहरूले कहिले कुरा उठाउने,
कहिले कुरा उठाउने, न जुडिसियरीलाई थाहा छ न सांसदलाई थाहा छ, न डिसिजनै नभइसकेपछि कोही जुडिसियरी नै जान सक्दैन। यसले त चेक एन्ड ब्यालेन्सको प्रिन्सिपललाई नै हिट गरेछ, मान्छेलाई के लागेको छ दिनुपर्ने यो खानेकुरा जस्तो आइतबार दिनुपर्ने, बिहिबारसम्म कुरा आयो, हामी पत्रकारलाई
पत्रकारले समाचार लेख्न पाएन
भन्ने ढुङ्गबाट
कुरो त्यो होइन,
कुरो त्यो होइन। हामीले कसरी व्याख्या गर्यौँ भने हामीले त्यही दिन त्यहाँ भए राम्रो न्युज हुन्थ्यो, मेन न्युज हुन्थ्यो, यो बर्बाद हुन्थ्यो भन्ने हाम्रो ध्यान भयो मिडियाको पनि। यो त सेपरेसन अफ पावरसँग जोडिन्छ गभर्मेन्टको फङ्सनिङ र के अरे ट्रान्सपेरेन्सीको कुरा त
सुसूचित हुने अधिकार पनि
त्यसमा पनि जोडिन्छ।
अघि ताराजीले भने जस्तै 31 मौलिक हक जुन छन् नि त्यो त यसैभित्र सबै जोडिन्छन्, र त्यो चाहिँ के भने वाक स्वतन्त्रता मार्फत सबै कुरालाई
नागरिकलाई सुव्यवस्थित ढङ्गले सुसूचित गर्ने सरकारको दायित्व नै हो, कर्तव्य नै हो, संवैधानिक दायित्व नै हो। भनेको एक हप्तासम्म सरकारले गरेका निर्णयहरू एक हप्ता पछि इन्फर्म्ड गर्दाखेरि त्यो नागरिक सुसूचित हुन्छ कि हुँदैन भन्दाखेरि त एक हप्तापछि आजको जमानामा हामी 7 सेकेन्ड पछि सूचना पायौँ भने त छटपटिन्छौँ मान्छेले, अहिले त छेड छेडमा सूचना खोज्छ, सूचनाको भोग यसरी जाग्या छ मान्छे चाहिँ रेडियोको समाचार कुर्दैन अहिले, पहिला टेलिभिजनको समाचार कुर्दैन, पहिलाको पुस्ता साप्ताहिक एक दिन शुक्रबार एउटा पत्रिका आउँथ्यो त्यो कुरेर बस्थ्यो, बुधबार यो उसलाई मनपर्ने पत्रिका आउँथ्यो त्यो कुरेर बस्थ्यो, अब पछि दैनिक भोलि बिहान पत्रिका लेखिहाल्छ नि भनेर बिहान चियासँगै पत्रिका हेरेर चित्त बुझाउँथ्यो, आजको पुस्ता त त्यस्तो छैन। तपाईँको न उसले साप्ताहिक पत्रिका कुरेर बस्छ, न उसले दैनिक पत्रिका कुरेर बस्छ, न उसले रेडियोको बुलेटिन कुरेर सहन सक्छ, न भरे बेलुका टेलिभिजनमा हेरेर अपडेट होला भन्दैन नि त। ऊ त क्षण क्षणमा अहिले मान्छे हर मिनटमा आफ्नो मोबाइलमा के भइरह्यो दुनियाँमा भनेर तुरुन्तै हेर्छ। अब त्यस्तो जमानामा तपाईँको सात दिनभित्र समाचार दिने भन्ने कुराले जनतालाई सुसूचित गर्ने कर्तव्य राज्यले कति रूपमा लिएको रहेछ भन्ने देखिन्छ। भन्न त व्यवस्थित ढङ्गले दिने पत्रकारहरूलाई दुःख भयो राति, त्यस कारण चाहिँ राति किन दुःख दिने, कतिपय मिसइन्फर्मेसन पनि गयो, त्यस कारण क्याबिनेटको राम्ररी दिनलाई यो चाहिँ प्रेस कन्फरेन्स गरे भन्छ सरकारले। तर मलाई त्यो चाहिँ एउटा भिएको
पत्र हामी पत्रकारहरू, म पनि एउटा पत्रकार भएँ, पत्रकारहरूको सुख दुःख यो सरकारको चासोको विषय हो।
पत्रकारको
कर्तव्य जसले दुःख गर्छ ल्याउन सक्छ त्यसले ब्रेकिङ गर्छ, सबै पत्रकारको भलो चिताएर फुर्सदमा विवाद दिनु परेन। यो के भने पत्रकारको त्यो सुख, उसलाई चिया खुवाउन, खाजा खुवाउन, त्यो हामीले भन्यौँ भने मिडियामा पनि कहीँ कहीँ सुनिन्छ, त्यो एकदमै गलत, त्यो प्रतिस्पर्धात्मक हुन्छ पत्रकारिता। हामीले त ल्याउने हो, अरू पत्रकारभन्दा पहिला मैले क्याबिनेटको डिसिजन ल्याएर म पत्रकार हिरो
के कुरो, त्यो पत्रकारले दुःख पाउँछन् कि सुख पाउँछन् जनताले थाहा पाउने कुरा हो। जनतालाई एक हप्तापछि थाहा दिनुपर्ने कारण किन, उनलाई त तत्काल थाहा दिनु पर्यो नि।
हामीले छलफल गर्यौँ सरकारले क्याबिनेटले गरेको डिसिजनहरूलाई चाहिँ नियमन गर्ने एउटा बाटोहरू उहाँहरूले देखाउनु भयो, त्यो चाहिँ साँच्चीकै पाँचैजनाको मनमा चाहिँ चिसो पस्यो।
लोकतन्त्रमा कानुन बनाएर मात्रै सबै कुरालाई नियमन गर्नुपर्छ, तर यहाँ कानुन बनाइएको छैन। यी सबै कुराहरू के त भन्दा कार्यकारीको लहरमा आदेशमा भइरहेको छ। सूचनाको प्रवाह गर्ने सम्बन्धित सूचनाको हक सम्बन्धी कानुन छ, उसले के भन्छ भनेदेखि पब्लिक इम्पोर्टेन्सको सूचना त तत्कालै सार्वजनिक गर्नुपर्छ, सकेसम्म छिटो सार्वजनिक गर्नुपर्छ भनिएकै छ नि। त्यो जनताले कुनै सूचना खोज्यो, उसको सरकारको सूचना खोज्न गयो, त्यसलाई दिनलाई विभिन्न प्रक्रियाहरू छन्, तर राज्यलाई के कर्तव्य तोकेको छ भने छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्छ। सात दिन भनेको सार्वजनिक गर्ने छिटोभन्दा छिटो मानेर हामी चुप लाएर बस्दाखेरि त एउटा भुत्ते समाजै भन्ने, एउटा अन्यलको समाजै भन्ने।
सुशासनका कुराहरू धेरै गरे सरकारले, तर आफै त्यो सुशासनभित्र बस्या छ कि छैन त, यो कुरा चाहिँ अब अलिकति सोच्ने विषय हो।
धेरै डाइमेन्सन छ कि, अब धेरै छलफल गऱ्यौँ, अब नारायणजीले पनि भन्नुहुन्छ, अब हामीले धेरै छलफल गऱ्यौँ, अब धेरै विषय आएछ, अब विपक्षीले पनि खेल्नुपर्ने। मैले अस्ति एक ठाउँ भने पनि तपाईँको के न्युज आउँछ भने सभामुख भन्नुहुन्छ मैले प्रधानमन्त्रीले आदेश दिएको हुनाले शपथ खुवाएँ रेशम चौधरीलाई भन्नुहुन्छ। त्यो भन्दाखेरि हाम्रो नागरिक समाज, हाम्रो अपोजिसन, संसदको सार्वभौमत्ताबारे किन बोल्दैन? प्रधानमन्त्रीले निर्देशन दिएर सभामुखले खुवाउने हो, सभामुखले भन्नु पर्थ्यो मैले आफ्नो स्व विवेकले खुवाएँ सभामुखको अधिकार।
प्रधान न्यायाधीश सरकारलाई अप्ठ्यारो पार्ने निर्णय गर्दिन भन्नुहुन्छ,
त्यसमाथि संसदीय सुनवाई समितिमा के भनिन्छ, तपाईँ इन्डोर्स त गऱ्यौँ हामीले, ख्याल गर्नु होला तपाईँको त्यो चाहिँ दुई तिहाईको गरेछ भने यी विषयमा खोइ त
प्रधान न्यायाधीशलाई यी कुरा सुनवाई समिति बिना नै नियुक्त पनि भयो
मुस्लिम,
त्यो एउटा राजनीतिक सन्दर्भको कुरा हो। तर संसदको सर्वोच्चताको जुन अहिले बहस भइरहेको छ इलेक्टेड जनप्रतिनिधि सभाको, त्यो सभाले एउटा प्रक्रिया निर्धारित गरिएको छ सुनवाईको, त्यो प्रक्रियालाई चाहिँ छलिएर पनि मानिसहरू नियुक्त हुन थाले नि त। यसबाट के भयो भनेदेखि प्रेस जगतलाई नियन्त्रित गर्ने या बोल्न पाउने स्वतन्त्रतालाई नियन्त्रित गर्ने जस्तो मात्रै देखिएन, लोकतन्त्रका अपरिहार्य जुन संस्थाहरू छन् तिनीहरूलाई पनि निस्तेज र निष्प्रभावी बनाउने जुन कुराहरू अगाडि बढ्यो, बिस्तारै त्यतातिर जुन सङ्क्रमण बढेर गयो, यो चाहिँ एक किसिमले समग्रमा नै एउटा स्वतन्त्रता र लोकतन्त्रको लागि राम्रो सङ्केतहरू पक्कै होइन।
नानजी, हामीले केही कुराहरू जुन उठायौँ त्यो हामीभित्र के भएर बसेको थियो थाहा छैन, र आज चाहिँ निस्क्यो कुराहरू सबै, तपाईँको पनि केही कुराहरू गुम्सिएर बसेको कुराहरू,
के बसेको कुराहरू एकदम प्रस्फुटन भइरहेको छ, म सुनिरहेको छु, बडो चाख लागिरहेको छ। मैले फेरि अलिकति फरक एङ्गल त होइन, तर अहिलेकै कुरामा जोड दिएर अलिकति डिफ्रेन्ट भयो। जस्तो गुड गभर्नेन्स भन्ने सबै सरकारले भन्छ, ट्रान्सपरेन्सी एउटा इलिमेन्ट हो भन्छ सबैले भन्छ, अनि ट्रान्सपरेन्सी ल्याउनलाई टेक्नोलोजी चाहिन्छ, टेक्नोलोजीको राम्रो युज गर्नुपर्छ भन्छ, त्यो पनि ठिक छ। र अब टेक्नोलोजी इन्टरनेटको कुरा आउँछ, तर समस्या के भइदियो अहिले भनेदेखि इन्टरनेट टेक्नोलोजीमा चाहिँ सबैभन्दा डेटा सोरियो कसको, व्यक्तिको अथवा कम्पनीको। पहिले त सबै सरकारसँग डाटा हुन्थ्यो, सरकारसँग इन्फर्मेसन हुन्थ्यो, अहिलेको कुरा पनि इन्फर्मेसन कन्सन्ट्रेसन जसले धेरै गर्छ उही पावरफुल हुन्छ। अहिले तपाईँसँग कति डाटा छ तपाईँ पनि पावरफुल हुनुहुन्छ। अब अहिले यो जमानाले अथवा यो टेक्नोलोजीले अघि गुड गभर्नेन्स चाहिँ भन्ने तर त्यही कुरो कन्ट्राडिक्ट गर्यो कि अहिले नेपालमा ब्रोडब्यान्ड चाहिँ विस्तार गर्नको लागि धमाधम काम भइरहेको छ, इन्फ्रास्ट्रक्चर गइरहेको छ एकातिर त्यही जनतालाई सूचना दिनकै लागि हो, तर फेरि यतापट्टि त्यहाँबाट निस्केको सूचना अथवा सूचनामा खेल्ने वाद विवाद गर्ने बहस गर्ने जुन प्लेटफर्महरू हुन्छ त्यो चाहिँ साँगुरो हुँदैछ भनेपछि कस्तो खालको कन्ट्राडिक्सन क्या यो चाहिँ विश्वभरि नै यस्तै देखिरहेको छ, चाहे त्यो अमेरिका जस्तो देशमा पनि यस्तो अचम्म देखिरहेको छ अहिले यो चाहिँ जब टेक्नोलोजीद्वारा सामान्य मान्छे पावरफुल हुन थाले अनि त्यसपछि शासकहरू डराउन थाले।
अहिले नारायणजीले एउटा कुरा के ल्याउनु भयो भने सरकार मात्र होइन राज्य मात्र होइन अब त व्यक्तिहरू पनि यो किसिमको अनड्यु एडभान्टेज लिने टेक्नोलोजीले गर्दा सबै डाटाहरू आफैले सोरेर राख्ने र त्यसबाट चाहिँ केही आफूलाई व्यक्तिगत फाइदा अथवा संस्थागत फाइदा अथवा चाहिँ कुनै कम्पनीलाई फाइदा हुने किसिमका कहीँ अनैतिक काम पनि हुनसक्छ है भनेर उहाँले चाहिँ अलिकति अलार्म गर्नुभयो हामीलाई है। यो विषयमा चाहिँ हामी फेरि अर्को पोडकास्टमा चाहिँ छलफल गर्नुपर्छ।
म नारायणजीले भनेको म अलिकति थप्छु है, जस्तै हामीले अहिले विश्वभरि के भन्छौँ पपुलरिज्म अथोरिटेरियम, ट्रम्पले यसो गर्यो यसले यसो गर्यो भन्ने नेपालमा चाहिँ विश्वभरि नै कन्ट्रोलको भनेर हामी डिस्कसन गर्छौँ नारायणजी, तर त्यो सँगसँगै हामीले के बोल्नु हुन्न भन्दाखेरि हामीले नाम लिएका कन्ट्रीहरूमा डेमोक्रेटिक इन्स्टिट्युसन एकदम स्ट्रङ भइसकेका छन्, शासकहरू आउने जाने उनीहरूले चाहिँ एक किसिमको कन्ट्रोल गरे पनि पिपलको राइट्सलाई भायोलेसन गर्न सक्दैन। जस्तै तपाईँले इन्डियामा हेर्नुभयो अमेरिकामा हेर्नुभयो भने शासकले पेल्न खोज्छन् तर सिस्टम डेमोक्रेटिक इन्स्टिट्युसनहरू यति धेरै स्ट्रङ भएको छ कि पिपलको राइट्स उनीहरूले प्रोटेक्सन गर्छन्, तर हाम्रो सन्दर्भमा त्यो होइन, हाम्रो सिस्टमहरू स्ट्रङ नबनिसकेको र सिस्टमहरू चाहिँ एक्जिक्युटिभको इन्फ्लुएन्समा काम गर्ने संस्थामा हामी कहाँ बढी खतरा हुन्छ, उनीहरूकोमा खतरा हुँदैन, ट्रम्प एक दुई वर्ष जान्छ अथवा ऊ हुन्छ डेमोक्रेटिक इन्स्टिट्युसन जोगाउँछ, इभन तपाईँ हेर्नुहोस् न एकदमै कन्ट्रोल भएको पाकिस्तानमा पनि त्यो इलेक्सन कमिसनसँग कसैले सक्दैन, फ्री एन्ड फेयर उसले फुल अथोरिटी लिएर चुनाव गराउँछ, इन्डियामा हेर्नुहोस् इलेक्सन कमिसनले नै सोसल मिडियाको कोड अफ इथिक्स लिएर आएको छ, झ्याप उसले त्यो इम्प्लिमेन्ट गराउँछ, त्यो इलेक्सन कमिसनको अधिकार भयो,
सिभिल सोसाइटी अर्गनाइजेसनहरू बलियो हुनु पर्यो, अब हामी कहाँ मिडिया पनि बलियो छैन, सिभिल सोसाइटी पनि बलियो छैन, प्रतिपक्षीय राजनीतिक दलहरू पनि नागरिक स्वतन्त्रताबारे बढी गम्भीर र सचेत देखिएको छैन, राज्यका लोकतान्त्रिक संस्थाहरू कमलजीले भने जस्तै ती कमजोर छन् र जसको हातमा शासकीय अधिकार छ उसको प्रभावले ती सबै संस्थाहरूको निर्णयहरू प्रभावित भइरहेको अवस्था छ भनेदेखि यो बेलामा अवस्थामा त नेपालमा एउटा नागरिक स्वतन्त्रता नै क्याजुअलिटीमा पर्ने हो, त्यसो भएकोले पनि हाम्रो त सँगसँगै सरकार अलोकतान्त्रिक जुन प्रवृत्तिहरूतर्फ अग्रसर छ त्यसबारे पनि पहरेदारी गर्ने सँगसँगै लोकतान्त्रिक संस्थाहरूलाई पनि तिमी आफ्नो बाटोबाट नचिप्ल है तिम्रो भूमिका यो हो भनेर तिनलाई पनि खबरदारी गर्नुपर्ने आवश्यकता छ, सँगसँगै यो आवाज दिन सक्ने मानिसको पनि अभाव छ, जस्तो आज हामी चौतारीमा एउटा बहस पाँचजना बसेर गऱ्यौँ, अब यस्ता बहसहरू गर्ने एउटा हिम्मत नै चाहिने बेला आएको जस्तो देखिन्छ, धेरै मान्छेहरूको मुख थुनिएको अवस्था छ, मान्छेहरू आफूलाई किन निर्भीकतापूर्वक अगाडि प्रस्तुत गर्न डराइरहेका छन्, सुरुमै हरिविनोदजीले भन्नुभयो मलाई त केही लेखौँ भनेदेखि त्यो विप्लवले भोलि फोन आउने हो कि मलाई प्रचण्डको मान्छेको फोन आउने हो कि मलाई शेरबहादुरको मान्छेको फोन आउने हो कि मलाई कुनै व्यापारीको मान्छेको फोन आउने हो कि मलाई कुनै टोलिए गुन्डाले भोलि बिहान चिया खाना निस्कँदा कुट्ने हो कि भन्ने जुन मनोविज्ञानमा हामी बाँच्न परिरहेछ यो नै आजको समस्या हो।
जुन राज्यले गर्नुपर्ने हामीलाई संरक्षण दिनुपर्ने कुराहरू त्यही हामीले चाहिँ त्यो विश्वासका साथ संरक्षित छौँ भनेर हामीले चाहिँ आफूले अनुभव गर्न नसकेका कुरा हो।
हामी कहाँ भोलाटाइल किन छ भन्दा उहाँहरू दुईजनाले भनेको हामी कहाँ सिस्टम र इन्स्टिट्युसन स्ट्रङ छैन, त्यो नहुँदा पोलिटिसियनले त जहिले नै ह्यारेस गर्ने हो, तपाईँले अहिले इन्डियाकै हेर्नुभयो भने एकजना पत्रकारलाई चाहिँ राइट विङ पार्टीहरूबाट चाहिँ एकदम ह्यारेस गरेछ, कार्यकर्ता क्रिएट गरेछ ऊ गरेछ, तर पुलिस यति इफेक्टिभ छ कि त्यो सबैलाई रेसिस्ट
छन्
तर
चाहिँ बेङ्गलोरमा
तर त्यसको अर्को पोजिटिभ साइड कस्तो
तपाईँको समस्या त
छ तर त्यसको के छ भने कम्तीमा पुलिसले इन्भेस्टिगेसन गरेर बुक गर्छ सिस्टम, जुडिसियरले प्रोटेक्सन दिन्छ, हामी कहाँ भोलाटाइल छ
यो अघि नै तपाईँले सुरुमा भन्नुभएको थियो दण्डहीनताको संस्कृति यति बलियो छ हामी कहाँ, तपाईँलाई कसैले कुटिहाल्यो कसैले तपाईँलाई लुटिहाल्यो तपाईँलाई धम्काइहाल्यो भने पनि न्याय पाउने अवस्था कमजोर छ, यदि तपाईँ मारि नै हाल्नु भने तपाईँको परिवारले जस्टिस पाउँदैन, जुन दण्डहीनताको एउटा डरलाग्दो भयावह अवस्था छ त्यसले गर्दा त के भयो त भन्दाखेरि यस्ता विकृतिहरूका बारेमा नागरिकहरू आवाज उठाउन चाहिँ डराइरहेका छन्, म मरे पनि भोलि मेरो परिवारले न्याय पाउँछ भन्ने कुराको पनि यहाँ प्रत्यापति छ।
संविधानले तोकेको सत्यनिरूपण तथा मिलिलाभ आयोगले आफ्ना 70,000-73,000 एप्लिकेसन लिएर काम गर्न सकेन भनेपछि त किन उनीहरू पनि दण्डहीन छन्, उनीहरू केही छैन, काम गर्ने कर्मचारी पनि छैनन्, बजेट पनि छैन, प्रभावमा छन् उनीहरू पनि केही गर्न सक्दैनन्।
किन यसरी बाटो लिइरहेको छैन त हाम्रो देशले? दुई तिहाई जनताले दिए
दिए,
जनताले त एउटा विभिन्न चुनावबाट जिम्मेदारी दिए, हाम्रो स्थानीय सरकार पनि छ, प्रदेशमा पनि सरकार बन्यो, केन्द्रमा यत्रो शक्तिशाली सरकार छ, संसद छ, यी सारा कुरा छ, तर यी सबै कुराहरू किन अगाडि बढ्न सकिरहेको छैन? तथा यो जुन अन्यलपूर्ण अवस्था छ, यो अन्यलपूर्ण अवस्थामा चाहिँ आलोचनात्मक आवाजहरू चाहिँ अलिक प्रखर हुनसक्छ, मुखर हुनपर्छ, र त्यो राज्यलाई नै बलियो बनाउन त्यसले सहयोगी भूमिका खेल्छ। तर शासकमा चाहिँ के भयो भने त्यस्तो आलोचना चाहिँ हाम्रो विरोध है, हामीलाई अप्ठ्यारो पार्ने काम हो है,
विरुद्धमा
प्रवृत्ति
काम गर्न नदिने यो भन्ने खालको धारणा
मलाई चाहिँ त्यस्तो लाग्छ, त्यो प्रवृत्ति नआउनु पर्छ।
यो कुराहरू गर्दाखेरि साँच्चै हामी पाँचजना मात्र होइन, यस्ता चिन्तन बोकेर बस्नुभयो धेरै व्यक्तित्वहरू हुनुहुन्छ होला। हामी चाहिँ फ्रिडम चौतारीमा उहाँहरूलाई बोलाउन चाहन्छौँ, हामीलाई सम्पर्क गर्नुहोस् फ्रिडम फोरममा, र फ्रिडम फोरममा आएर तपाईँले आफ्ना मनका कुरा फ्रिडम चौतारीमा भनिदिनुहोस्, आफूले बुझेको कुरा फ्रिडम चौतारीमा भनिदिनुहोस्, आफूले थाहा पाएको कुरा फ्रिडम चौतारीमा आएर भनिदिनुहोस्। तपाईँलाई स्वागत छ। समयले पनि हामीलाई अलिकति कोल्टी फेरिसक्यो, हामीले गरेका गन्थनलाई कतिको सकारात्मक छ, कतिको नकारात्मक छ, अथवा चाहिँ कतिको यसले चाहिँ समाजलाई केही कुराहरू दिन्छ जस्तो लाग्छ। तपाईँहरूको सुझाव सल्लाह हामीलाई चाहियो नै। हामी पाँचजना को भन्दा फेरि एकचोटि भन्नु मन लाग्यो, तारनाथ दाहाल, हरिविनोद अधिकारी, सहजमान श्रेष्ठ, कमलदेव भट्टराई, नारायण घिमिरे, फ्रिडम चौतारीमा हामी यो एपिसोडबाट चाहिँ बिदा माग्छौँ। धन्यवाद।